نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقده من لساني يفقهوا قولي ربي يسر ولا تعسر وتمم بالخير قال الله تبارك تعالى في القران المجيد بعد اعوذ بالله من الشيطان الرجيم
ومن آياته أن خلق لكم من أنفسكم أزواجا لتسكنوا إليها وجعل بينكم مودة ورحمة إن في ذلك لآيات لقوم يتفكرون
وَمِنْ آيَاتِهِ أَنْ خَلَقَ لَكُمْ مِنْ أَنْفُسِكُمْ أَزْوَاجًا لِتَسْكُنُوا إِلَيْهَا وَجَعَلَ بَيْنَكُمْ مَوَدَّةً وَرَحْمَةً إِنَّ فِي ذَلِكَ لَآيَاتٍ لِقَوْمٍ يَتَفَكَّرُونَ سُبْحَانَ رَبِّكَ رَبِّ الْعِزَّةِ عَمَّا يَصِفُونَ وَسَلَامٌ عَلَى الْمُرْسَلِينَ وَالْحَمْدُ لِلَّهِ رَبِّ الْعَالَمِينَ. ہر قسم کی تعریف اللہ وحدہُ لا شریک کے لیے ہے جس نے ہمیں آج موقع دیا کہ ہم اس کے کلام سے اور اس کے نبی صلی اللہ علیہ وسلم کی احادیث کی روشنی میں ایک ایسے موضوع پہ بات کریں گے کہ جو ہر عورت کا مسئلہ ہے، ہر بچی کا مسئلہ ہے، ہر مرد، ہر لڑکا. یعنی یہ ایک ایسا مضمون ہے کہ جس میں صرف ایک انسان کا ہی فائدہ نہیں ہوگا بلکہ پورے پورے خاندانوں کا فائدہ ہوگا. اور ہمارا آج کا موضوع کیا ہے کہ گھروں کو پرسکون کیسے بنائیں. گھر کا سکون کہاں سے آتا ہے، کیسے آتا ہے؟ کیونکہ آج کے دور میں میں دیکھتی ہوں کہ جہاں ہمارے پاس خوبصورت گھر ہیں، لیکن وہ عمارتیں تو خوبصورت ہیں لیکن گھروں میں رہنے والے آپس میں خوش نہیں. کھانے کے لیے چیزیں تو بہت ہیں لیکن کھا نہیں سکتے. دلوں کے اندر وہ محبت نہیں، وہ سکون نہیں، وہ خوشی نہیں جو واقعی گھروں کو جنت بناتا ہے. ایک نعرہ ہم سب نے بچپن سے سنتے آئے کہ میرا گھر میری جنت، ہوم سویٹ ہوم. لیکن اصل میں گھر کون سا جنت نما گھر ہوتا ہے، انشاءاللہ تعالیٰ آج ہم اپنی اس نشست میں دیکھیں گے اور پھر اس کی روشنی میں ہم دیکھیں گے کہ کیا واقعی ہمارے گھر جنت ہیں. اور اگر نہیں ہے تو جو پوائنٹس ہم یہاں ڈسکس کریں گے اسی کی روشنی میں دیکھیں گے کہ کمی کہاں ہے، کہاں پہ اصلاح کی گنجائش ہے، اور میرے گھر کی بے سکونی میں میرا دخل کہاں تک ہے. عموماً ایسا ہوتا ہے کہ اس طرح کی باتیں سن کے خواتین ہمیشہ اپنے آپ کو فرنٹ لائن پہ کھڑا کر لیتی ہیں اور ہر بے قاعدگی اور حد بد نظمی اور بے سکونی کی وجہ شوہر کو گردانتی ہیں کہ چونکہ یہ میرے ساتھ تعاون نہیں کرتے. ابھی میں نے آپ کے سامنے سورۃ الروم کی ایک آیت پڑھی ہے، میں چاہوں گی کہ ہلکا سا اس کا ترجمہ آپ کے سامنے رکھ کے پھر اس کے بعد باقی بات جو ہے اسی کی روشنی میں بڑھائیں گے. اللہ سبحانہ تعالیٰ فرماتے ہیں وَمِنْ آیَاتِهِ، اور یہ اس کی نشانیوں میں سے ہے. کس کی؟ اللہ کی نشانیوں میں سے ہے. اور نشانی کیا چیز ہوتی ہے؟ بڑی اہم چیز ہوتی ہے. کوئی نشانی ہوتی ہے تو اس کو دیکھ کے ہمیں فلاں یاد آ جاتا. کوئی ہمیں کوئی تحفے میں چیز دیتا ہے اور کہتا ہے کہ یہ میری نشانی سمجھ کے رکھ لو. کیوں؟ کہ چند سال کے بعد بھی تم اس چیز کو دیکھو گے تو مجھے یاد کرو گے. تو اللہ سبحانہ تعالیٰ کا یہ فرمانا کہ یہ میری نشانی ہے تو ہمیں ایک سوچ کی دعوت دیتا ہے. اور وہ کیا ہے؟ کہ اللہ کو یاد کیا کرو اپنے گھروں کو دیکھ کے. ذرا سوچو تو صحیح، اگر اللہ یہ جوڑ نہ جوڑتا، یہ گھر نہ بناتا، نہ تمہیں یہاں بساتا تو کون تھا جو تمہیں دیتا؟ کیا ماں باپ میں سے کوئی، بھائی بہنوں میں سے کوئی؟ دنیا کی کوئی طاقت کسی کے گھر کو بنا نہیں سکتی جب تک اللہ کا حکم نہ ہو. ایک عمر کا طویل حصہ گزر جاتا ہے اور گھر والے پریشان رہتے ہیں، رشتہ نہیں ملتا. بعض دفعہ بنے ہوئے جوڑ ٹوٹ جاتے ہیں. یہ خالص سراسر میرے اوپر بھی اور آپ سب پہ اللہ کی رحمت ہے کہ ہمارے گھر بنے ہوئے ہیں. وَمِنْ آیَاتِهِ، کتنی دفعہ ہم نے اپنے گھروں کو دیکھ کے رب کو یاد کیا، کتنی دفعہ اپنے شوہروں کے چہروں کو دیکھ کے ہمیں رب پہ محبت آئی، کتنی دفعہ ان کی محبت کے جواب میں ان کا تو شکریہ بولا لیکن رب کا بھی شکر کیا کہ اللہ تیرا شکر، تو نے اس شخص کے دل میں میری محبت ڈالی، تو نے اس کو میرے لیے اس طریقے سے کر دیا کہ یہ میری ہر خوشی غمی کا شریک بن گیا۔ تو لہٰذا پہلی بات جو ہمیں اس آیت سے پتہ چلی کہ ہم نے اپنے گھروں کو اور اپنے جوڑوں کو دیکھ کے رب کو یاد کرنا، دل میں شکر کے جذبات ہوں۔ ومن آیاتہ، اور یہ اس کی نشانیوں میں سے ہے، کیا ان خلق لکم، کہ اس نے پیدا کیا تمہارے لیے، کہاں سے پیدا کیا، من انفسکم، تمہارا ہم جنس، اس بات پہ بھی شکر کرو کہ اس نے تمہارا ہم جنس ازواجن تمہارا جوڑا پیدا کیا، کبھی اس پہ غور کیا ہم نے، عورت کا جوڑا مرد، ذرا سوچئے وہ کیا شادی ہوتی کہ عورت کی شادی کسی جن سے ہو جاتی، ذرا ایک لمحے کے لیے سوچئے، کہیں شادی ہے اور پتہ چلے لڑکی تو ہے لیکن مقابلے میں گھوڑا ہے، سوچ کے بھی انسان کی ساری حسیات بیدار ہو جاتی ہیں، یہ سوچ کے کہ کبھی اس پہ سوچا بھی نہیں کہ اللہ نے ہمیں مرد دیے اور مردوں کو بیویاں دیں، عورتیں دیں، کیا ممکن نہیں تھا بے جوڑ شادیاں ہو جاتی، اللہ نے تو دیا مرد اور عورت کا جوڑا، لیکن آج انسان جہاں دوسری جگہ بھٹکا اس نے اس معاملے میں بھی غلطی کی، اور اللہ تعالیٰ کی یہ بات سچ کر دی کہ لقد خلقنا الانسان فی احسن تقویم ثم رددناہ اسفل سافلین، ہم نے انسان کو بڑی عزت دی تھی لیکن وہ تو نیچوں سے نچلا ہو گیا، کیسے، اگر میں نے خود وہ چیز نہ دیکھی ہوتی اور رپورٹ نہ پڑھی ہوتی تو میں کبھی اس چیز کا یہاں تذکرہ نہ کرتی، لیکن چند دن پہلے مجھے کسی نے کچھ پکچرز اور اس کے ساتھ جو اس کی رپورٹ تھی بھیجی کہ دنیا کے ایک خطے میں، نام نہیں لینا چاہتی، ہمارے ملکوں کے بہت قریبی ملک کی بات ہے، کہ ایک شخص نے کتیا سے شادی کر لی، فیمیل ڈاگ سے شادی کی، اور پوری تصویریں ساتھ ہیں، وہ دلہن بنی ہوئی ہے، اورنج کلر کی ساڑی پہنی ہوئی ہے اور پھولوں کے ہار ایک دوسرے کے گلے میں پہن رہے ہیں، اور اعتقاد کیا ہے کہ کچھ عرصہ پہلے میں نے کسی کتے کو کوئی پتھر مار دیا تھا یا کچھ کیا تھا، اس کے بعد سے مجھ پہ مصیبتیں آ رہی ہیں، تو خدا نخواستہ ان کا خدا تو ہر ایک ہی خدا ہے، یہ کتوں کا جو خدا ہے وہ مجھ سے روٹ گیا اور اس کو راضی کرنے کے لیے اب میں ایک کتیا سے شادی کر رہا ہوں۔ اللہ تعالیٰ فرماتے ہیں خلق لکم من انفسکم، میں نے تو تمہارے نفسوں سے پیدا کیے، تم جہاں بھی گرنا چاہو تو گر جاؤ، لیکن یہ اللہ کی بہت بڑی رحمت ہے، ہم جنس، پھر آپ دیکھیے کہ ہم مزاج مل جائے تو یہ تو سونے پہ سہاگا ہے، سوچ ملنے لگے، انڈرسٹینڈنگ ہونے لگے، دنیا کی کوئی طاقت ہے، ہماری ساری کوششوں کے باوجود اگر شوہر اور بیوی کے دل میں محبت ڈال سکے، بیوی کتنی ہی حسین کیوں نہ ہو، کتنی ہی دولت مند کیوں نہ ہو، اگر اللہ محبت نہ ڈالے تو محبت نہیں ڈلتی۔ سورۃ توبہ میں اللہ تعالیٰ فرماتے ہیں کہ وَلَوْ أَنفَقْتَ مَا فِي الْأَرْضِ جَمِيعًا، اگر تم دنیا کا سب کچھ خرچ کر دو کہ کسی کی محبت لے لو، تم نہیں لے سکتے، یہ اللہ ہے جو محبتیں ڈالتا ہے۔ بڑی حسین صورتوں والیوں کو روتے ہوئے دیکھا، ماں باپ کی اکلوتی لاڈلیوں کو گھروں میں آ کے واپس بیٹھتے دیکھا، ہر طرح کی مثالیں موجود ہیں، بڑی بڑی سگھڑ، بچپن سے گھرداریاں سنبھالنے والیاں، شوہر کو ایک آنکھ نہ بھائیں، یہ سراسر اس مالک کی رحمت ہے کہ اس نے شوہروں کے دلوں میں بیویوں کی محبت ڈالی۔ اللہ تعالیٰ تو فرماتے ہیں کہ میں نے تمہارے لیے ایک جوڑ پیدا کیا جو تمہاری ذات میں سے ہے۔ اب آگے اصل وجہ پتہ چلتی ہے شادی کی، ہم سب کی توجہ کی محتاج، شادی کا مقصد کیا ہے، صرف ایک مقصد دیا اس آیت میں، اور وہ کیا، لِتَسْكُنُوا إِلَيْهَا، تاکہ تم سکون پاؤ اس سے۔ اب عربی کی گرامر کی باتیں کرنے کا وقت تو یہ نہیں ہے، لیکن یہاں اصل میں مردوں کو کہا جا رہا ہے کہ تمہارا بیویوں سے سکون پانا، الیہا مؤنث کی ضمیر ہے، یعنی مجھے اس آیت کا سمجھ کیا آتی ہے کہ ایک عورت جب ایک مرد کے نکاح میں آتی ہے تو مرد کو جو اس سے چاہیے وہ ایک لفظ ہے، اور وہ کیا ہے، سکون۔ وہ سکون کئی رنگ کا ہو سکتا ہے، وہ اس کی جسمانی خواہش پوری کر کے اس کو جنسی طور پہ مطمئن کرنا بھی ہو سکتا ہے. وہ اس کے گھر کو صاف ستھرا رکھ کے اس کی ایک زندگی کے کاموں میں اس کو پرسکون کرنا بھی ہو سکتا ہے. وہ اس کے لیے کھانا پکا کے اس کے پیٹ کو بھر کے اس کو جسمانی طور پہ طاقت دے کے سکون دینے کا باعث بھی بن سکتا ہے, اور اس کو آئندہ نسلیں یعنی بچے دے کے اس کے آنے والے مستقبل کے خطروں سے اس کو پرسکون کرنا بھی ہے. تو اگر اس چیز کو دیکھیں تو بیوی کا جو سب سے اہم مقصد سمجھ میں آتا ہے ایک شادی کے نتیجے میں, وہ کیا ہے کہ وہ اپنے شوہر کے سکون کا باعث ہو. اور وہ بیویاں جو اپنے شوہروں کو سکون نہیں دے پاتی, ان مردوں کی تو شادی ناکام ہو گئی, ان کے تو سارے کیے کرائے پہ پانی پھر گیا. انہوں نے جو اہتمام کیے, جو گھر بنائے, جو حق مہر دیا, جو شادی میں زیورات لائے, وہ تو سب ضائع ہو گئے اگر بیوی سب کچھ دیتے لیکن سکون نہ دے. تو لہٰذا آج ان شاء اللہ تعالیٰ ہم دیکھیں گے کہ گھر کو پرسکون بنانے میں بیوی کا کیا حصہ ہے. اور اس بات کو سنتے ہی یقیناً بہت ساروں کے ذہنوں میں یہ سوال آ رہا ہوگا, اور بیوی کا کیا معاملہ ہے؟ کیا شوہر کا کوئی دخل نہیں ہے؟ کیا شوہروں کو پرسکون نہیں بنانے کو گھر میں مدد ہوگی؟ یقیناً ہوگی. لیکن اللہ سبحانہ تعالیٰ نے یہاں بیوی کے ذمہ یہ بات کیوں لگائی کہ عورت جہاں اور بہت کچھ کروا سکتی ہے, وہاں گھروں کو پرسکون بنانے میں عورت کا رول مرد سے زیادہ ہے. ٹھیک ہے, اس میں مردوں کی بھی بات ہے, ان کے بھی مزاج بگڑے ہو سکتے ہیں, ان کو بھی کسی کی عزت اور بے عزتی کا خیال نہ ہو سکتا ہے, لیکن بہت بڑے بڑے بگڑے ہوئوں کو ایک عقل مند عورت اللہ تعالیٰ کی مدد سے راہ راست پہ لا سکتی ہے. اور چونکہ ہم سننے والی اکثر خواتین ہیں, تو لہٰذا اس لیے اگر ہم اس پہ بات کرتے ہیں کہ عورتوں کا کیا کردار ہے, اگر میں نے اپنا کردار ادا کر دیا تو دوسری سائڈ تو خود ہی ٹھیک ہو جائے گی. آج کے دور کا مسئلہ کیا ہے کہ ہمیشہ ہم دوسروں کی ذمہ داریوں کی بات کرتے ہیں, ہاں اپنے حقوق بہت مانگتے ہیں. حالانکہ اسلام نے جو طریقہ سکھایا اور جو سوچ دی وہ کیا تھی کہ تم اپنی ذمہ داریوں کو نبھانے کا کام کر لو, تم اپنا رول ادا کر دو, پھر اس کے بعد معاملہ رب پہ چھوڑ دو. اور جب ہر بندے کو کسی معاشرے میں اپنا کام کرنے کی وجہ سمجھ آ جاتی ہے, تو پھر وہ کم از کم اپنی ذات سے دوسرے کے لیے تکلیف کا باعث نہیں ہوتا. اور انشاءاللہ ہم اس وقت عمومی بات کریں گے, یعنی دونوں سائڈوں میں کہ گھروں کے پرسکون بنانے میں اصل چیز کیا ہے. پہلے ہم اس آیت کو پورا کریں گے. تو پہلی چیز ابھی ہم نے اس میں سے دیکھنی ہے کہ گھروں میں سکون کیسے ہو, اور ساتھ اس نے فرمایا وَجَعَلَ بَيْنَكُمْ مَوَدَّتًا وَرَحْمَةً, اللہ نے تمہارے درمیان مودت اور رحمت پیدا کی. دو مختلف لفظ ہیں, دونوں کا ترجمہ اردو میں محبت ہو سکتا ہے, کیئرنگ, لو, مرسی, افیکشن, سب ہو سکتا ہے, لیکن مودت اور رحمت میں فرق ہے. مودت جو یہ بدھ سے ہے, اور بدھ عموماً وہ محبت ہوتی ہے جو جسمانی محبت سے نکلتی ہے, یعنی سیکشل ڈیزائر سے جو محبت نکلتی ہے. اصل میں یہاں مجھے تو ایسے لگتا ہے کہ جیسے یہ وہ محبت ہے جو شادی کے شروع کے دنوں میں ہوتی ہے. ہر چیز اچھی لگتی ہے, ہر چیز میں اہتمام دکھتا ہے, ایک عجیب نئی دنیا بس جاتی ہے, انسان سب سے بے نیاز ہو جاتا ہے. ادھر ادھر کیا ہو رہا ہے, یا شوہر ہے یا بیوی, وہ دونوں ساتھ ہوں ان کو کسی کی پرواہ نہیں ہوتی. ان کا دل چاہتا ہے سب دور رہیں, ہم اکیلے خوش ہیں. سب جائیں گھر سے, ہم اکیلے خوش ہیں. یا سب گھر میں ہیں, ہم اکیلے جاتے ہیں گھومنے. ایک فطرت میں ہے, جب انسان کو ایک نیا جوڑ ملتا ہے تو پھر وہ اس کو سمجھنے کے لیے اور اس کی خوشی منانے کے لیے اس کے سب وقت گزارنا چاہتا ہے. لیکن اسلام نے صرف اس پہ نہیں رکھا کہ صرف تم ایک دوسرے کو دیکھ کے خوشی ہوتے رہو, ایک دوسرے کے چہرے کو دیکھ کو مطمئن ہو, ایک دوسرے کی زلفوں کی بات کرو. ٹھیک ہے, یہ وقت کے ساتھ رہیں گی, لیکن ہوتا کیا ہے, چند سال شادی کے گزرتے ہیں, بیوی کے اندر وہ اٹریکشن کم ہونے لگتی ہے, دبلا پتلا جسم موٹاپے کی طرف مائل ہونے لگتا ہے, چہرے کی چمک کم ہونے لگتی ہے, وہ ناز برداریاں اب ہو نہیں سکتی, اب بچوں میں بڑھ گئی, راتوں میں کو بچوں کے ساتھ جاگے گی تو دن میں بے چین رہے گی, یا دن بھر کام کرے گی تو رات کو شوہر کے تقاضے اتنے نہیں پورے کر سکتی جتنے کہ وہ چاہتا ہے. تو کیا اسلام کہتا ہے اب چھوڑ دو, ختم, اب وہ آئی لو یو والا سین ختم ہو گیا. ویسٹ نے محبت کو یہیں تک روکا کہ پہلے کسی کو ایک نظر دیکھو, پھر اس سے تمہیں محبت ہو, پھر شادی کرنی ہے کرو, اور جہاں دیکھا کہ ذرا اس میں کشش کم ہے کوئی اور عورت دیکھ لو. اسلام کہتا نہیں, جب مودت کم ہونے لگے تو وہ رحمہ، پھر اس پہ رحم کرو، اب اس پہ ترس کھاؤ. اب وہ تمہارے بچوں کی ماں بھی ہے، وہ تمہارے گھر والوں کی بھی ذمہ داریاں دیکھ رہی ہے. وہ ایک اکیلی عورت جو کمزور بچی تھی جو تمہارے گھر میں آئی، اب ایک مضبوط عورت کے روپ میں بدل رہی ہے. تو لہٰذا اب اس سے اس طرح نہ سوچو جیسے تم پہلے سوچتے تھے. اور خاص طور پہ وقت گزرنے کے ساتھ، جب انسان 20-25 سال ساتھ گزار چکا ہوتا ہے، پھر اس کے بعد زندگی میں ایک سنجیدگی آنے لگتی ہے، ذمہ داریوں کا احساس بڑھنے لگتا ہے، اس وقت خاص طور پہ رحمت کی ضرورت ہوتی ہے. بڑھاپے میں ایک دوسرے کی دوا کا خیال رکھنا، ایک تیز چل رہا تو دوسرا چل نہیں پا رہا، ایک کھا رہا ہے دوسرا وہ کھا نہیں سکتا، اس کو ہضم نہیں ہوتا. تو اسلام نے مودت کے ساتھ رحمت لگا دی کہ صرف اپنے جنسی جذبات کی تسکین ہی نہ چاہو، صرف اپنی نگاہوں کا حسن ہی نہ دیکھو، بلکہ اس کو انسان سمجھو. اگر ایک چیز بری لگے تو کوئی بات نہیں، اس کی دوسری اچھی ہوگی. بات بات پہ اس کو طلاق کی دھمکیاں نہ دو، بات بات پہ یہ نہ کہو کہ اب تم بدل گئی ہو، اب میرا دل تم سے بھر گیا. نہیں، رحمہ رحمت پہ آؤ. اور ان فی ذلک لآیات لقوم یتفکرون، دوسری بار فرمایا کہ اس سارے معاملے میں نشانی ہے اس قوم کے لیے جو تفکر کرتی ہے، جو غور کرتی ہے. عام لوگ تو شادی کو ایک دنیا داری سمجھتے ہیں نا، اور خاص طور میں آج کے دور میں ہمارے ارد گرد شادی سراسر دنیا کا کھیل بن گئی. ایک نہیں 8-10 دن تک ایک شادی کی رسومات صرف انجام پائی جاتی ہیں، 6 مہینے سے 1 سال لگتا ہے اس کی تیاریوں میں، اور شادی کے بعد بھی شاید کئی مہینے تک دعوتوں اور ساری چیزوں سے نمٹنے میں شاید سال سے زیادہ لگ جاتا ہے ایک گھر کے بسنے میں. ہم نے تو اس کو سراسر دنیا کا طریقہ بنایا، لیکن رب اس کو دین کہتا ہے، کیونکہ اللہ تعالیٰ نے یہ جو جوڑ بنائے، یہ اسلام میں طریقے سکھائے، یہ بہت ہی خوبصورت ہیں. تو لہٰذا ہمیں اسی رب سے ہی پوچھنا ہے کہ پھر کیسے گھروں میں سکون آئے. تو چلیں شروع کرتے ہیں، پوائنٹس میں بات شروع کریں گے ترتیب کے ساتھ کہ گھر پرسکون کیسے بنتے ہیں. ہر عورت کے دل میں یہ خواہش ہوتی ہے کہ میرا گھر پرسکون ہو، اور ہر مرد کے دل میں بھی یہ ہوتی ہے، یہ خواہش کبھی نہیں جاتی انسان سے. تو لہٰذا اس کی اصل کی کیا ہے، کیوں بے چینیاں ہیں، اس کی وجوہات بعض دفعہ وہ ہوتی ہیں جس کی طرف ہماری نظر بھی نہیں جاتی. تو کسی بھی بننے والے گھر کو پرسکون بنانے کا سب سے پہلا فیکٹر یا پہلی وجہ کیا ہے، کہ شوہر اور بیوی کا انتخاب دین کی بنیاد پہ ہو. جب آپ اپنے بیٹے کے لیے بہو ڈھونڈتے ہیں، یعنی آپ اس کی بیوی ڈھونڈتے ہیں، یا جب آپ اپنی بیٹی کے لیے شوہر یعنی اپنا داماد ڈھونڈتے ہیں، تو اس وقت آپ کی سوچ کیا ہونی چاہیے، بنیاد کیا ہوگی، دین ہوگی. اس کے بغیر گھروں میں سکون آ نہیں سکتا. اور یہ ہے وہ پہلا غلط قدم، جب یہ اٹھتا ہے نا تو پھر آگے سے بے سکونیاں ہی بے سکونیاں، پھر آگے سے معاملے بگڑتے ہی جاتے ہیں، اور سے اور خرابی ہوتی ہے. یعنی اگر ہم دیکھیں کہ عموماً کون سی بنیادیں ہیں جو شادی کے موقع پہ یا رشتہ ڈھونڈتے وقت دیکھی جاتی ہیں، اور نبی صلی اللہ علیہ وسلم نے بھی اس کی بات کی تھی، آج بھی وہی ہے، لیکن آج تو ایکسٹریم ہو گئی. لیکن آپ نے فرمایا، ایک روایت ہے اس کا مفہوم کیا ہے، کہ 4 باتیں ہیں جس کی وجہ سے ایک عورت کا انتخاب کیا جاتا ہے. کوئی لڑکا کسی لڑکی کو چوز کرتا ہے تو اس کی 4 وجوہات ہوتی ہیں. لمالیہا، اس کے مال کی وجہ سے، اس کی ویلتھ، دولت، سٹیٹس، بہت بڑے گھر کی لڑکی ہے. لجمالیہا، اس کی خوبصورتی کی وجہ سے. لی حسبیہا، حسب نسب اچھا ہے، برادری اچھی ہے، خاندان اچھا ہے، معاشرے میں بڑی عزت ہے. اور 4th وجہ ہوتی ہے لی دینیہا، اس کے دین کی وجہ سے، اس کا دین، اس کا اخلاق، یعنی کہ اچھے کردار کی مالکہ ہے. پھر آپ نے دعا دی صحابی کو کہ تو دین، پہلی 3 چیزیں مل جاتی ہیں کوئی بات نہیں، سونے پہ سہاگا. 4 مل جائیں کسی مرد کو، اس سے بڑی خوش قسمتی کسی کی نہیں، کیونکہ نبی صلی اللہ علیہ وسلم نے فرمایا کہ خیر متاع الدنیا المرأة الصالحة، کسی مرد کی سب سے بڑی دولت اس کی نیک بیوی ہے. اب آپ دیکھیے کہ جب یہ 4 ملتی ہیں کوئی حرج نہیں. اسلام یہ نہیں کہتا کہ آپ شادی کے وقت میں خوبصورتی نہ دیکھو، خاندان نہ دیکھو، حسب نسب نہ دیکھو، کوئی حرج نہیں ہے، لیکن اس کو ترجیح نہ بناؤ. اس کی بنیاد پہ اچھی اچھی لڑکیوں کو ٹھکرا نہ دو. اگر دین ہے اور 7 یا 3 چیزیں مل گئیں، ایکسیلنٹ. دین ہے، ان 4 میں سے 3 چیزیں مل جاتی ہیں، پھر फिर भी ठीक है, और दीन के साथ दो मिल जाती हैं चीजें तो भी बर्दाश्त है, एक मिल जाए और अगर कुछ भी ना मिले सिर्फ दीन मिल जाए तो भी वो घर बस जाएगा। लेकिन अब जरा इसको निकाल दें, ये चौथी चीज निकाल दें, पहली तीन चीजें ले आए। आज शादियां होती हैं, जो शादी हुस्न की बुनियाद पे होगी वो हुस्न कितने दिन रहेगा? जब हुस्न मान पड़ा शादी की बुनियाद ढह गई, ऐसी है ना। वो तो कह सकता है मैंने तुम्हें हुस्न परी देख के शादी की थी, अब तुम खूबसूरत नहीं रही, और वो बिल्कुल सच्चा, अब मैं तुम्हारे साथ नहीं निभा सकता कि तुम वो हुस्न का मुरक्का नहीं रही, या वो तुम अब एक बुत की तरह नहीं रही जिसको मैं बैठ के पूछता ही रहूं, लिहाजा मैं तुम्हें छोड़ता हूँ। माल की वजह से शादियां होती हैं, लोग सोचते हैं बड़े घर की लड़की है, लाखों का जहेज मिलेगा। जब लड़की आई पता चला वो तो सब था ही ऐसे ही, क्रेडिट का मामला था, कुछ भी नहीं है। शादी नाकाम हो गई, सास भी ताने देगी, शोहर भी कहेगा मैंने तो सोचा था गाड़ी मिलेगी, मैंने तो सोचा था घर की चाबियां मिल जाएंगी, जब वो मिला नहीं बहाने उल्टे सुलटे करके लड़की वापस कर दी जाएगी। और बाकी रह गई बात खानदान की बुनियाद पे जो शादियां होती हैं, आज के भी इस दौर में लोग सिर्फ अपनी अजमत को बूझने के लिए खानदान में शादी करते हैं, क्योंकि उनकी नजर में हमारी फैमिली से अलावा कोई फैमिली अच्छी ही नहीं। ठीक है, निभा के लिए, आदात की यकसानियत, माहौल के लिए अच्छा होता है एडजस्ट करना, इसमें कोई बुरी बात नहीं है कि अगर मिसाल है कि आप शेख हैं और आप कहें कि मुझे शेखों में करना है, कोई हर्ज नहीं है। लेकिन ये सोचना कि शेखों में करेंगे क्योंकि ये बड़े आला होते हैं और दूसरे सारे घटिया होते हैं, तो ये दुरुस्त बात नहीं है। अब आप देखिए इन तीनों में से कौन सी बुनियाद जो है वो मजबूत है? कोई भी नहीं रही। लेकिन इसके बरक्स अगर दीन है तो दीन इंसान को दुनिया के तरीके भी सिखा देता है, दीन के भी। अल्लाह के नबी सल्लम ने फरमाया कि जब तुमने अपनी बच्चियों के निकाह करने हो, यानी बहनों के या बेटियों के, तो दीनदार का इंतखाब करो। क्यों? कि वो अगर उसको खुश नहीं भी रखेगा तो उस पर जुल्म नहीं करेगा। और ये बात बहुत बड़ी हकीकत है, जो सही मुत्तकी, जो अल्लाह से डरने वाला शख्स होता है ना, वो जालिम नहीं होता, ना वो जुल्म करता है, ना जुल्म बर्दाश्त करता है। ठीक है वो आपकी बेटी को हर रोज बाहर घुमाने नहीं ले जाएगा, ठीक है वो उसको हर वक्त शमे महफिल नहीं बनाएगा, उसको हर ईद पे नए जोड़े और चूड़ियां नहीं दिलाएगा, कोई बात नहीं, लेकिन उसको धोखा नहीं देगा, वो उसको चीट नहीं करेगा, वो उसको बीवी रख के और साथ चार मिस्ट्रेसेस नहीं रखेगा, उसकी निगाहें पाक होंगी। उसको अगर तस्कीन चाहिए तो अपनी बीवी से चाहिए। और अब देखिए जो दीनदार होगा उसकी बीवी जैसी भी होगी वो उसके साथ खुश होगा। क्यों? कि निगाह पाक है, किसी और तरफ निगाह उठी नहीं। आज निगाहें उठती हैं गैरों की तरफ, उठती हैं मॉडल्स की तरफ, उठती हैं उन खवातीन की तरफ, उठती हैं जिनका काम ही सिर्फ जिस्म को सजाना है, तो उनको देखने वाले शोहर फिर अपनी बीवी को भी वैसे ही चाहेंगे। और बीवी तो वैसी हो नहीं सकती, वो तो घर की एक साफ सुथरी सीधी सादी पली हुई औरत है, लड़की है, उसको इतने लक्षण नहीं आते। नतीजा क्या होता है? शादियां नाकाम होती हैं। लोग शादी करते हैं, लड़का कहते हैं मुझे इसको नहीं रखना। क्यों नहीं रखना? मुझे तो फलां जैसी चाहिए थी। यानी माँ है वो रोक के आती है, कहती है कि बेटा है वो शादी हमने की खानदान की लड़की से, लड़का नहीं निभा रहा। क्यों? क्या कहता है? नाम लेके बताती है, कहता है फलां जैसी से करनी थी। देखो हम पे क्या जुल्म हो गया, पता नहीं किस गुना की सजा मिली, खानदान में झगड़े पड़ गए। मैंने कहा ये बताइए कि इसको वो दिखाई किसने थी? किसने बताया इसको कि वो औरत जो फिल्मों में काम करती है, जब शादी से पहले ये घंटों टीवी देखता था या आपके सामने मूवीज देखता था, क्या ये एक दिन में हो गया? बस दफा हम समझते ही नहीं है कि हमें सजा मिल किस चीज की रही है, सोच खुद उल्टी कर देते हैं, नतीजा क्या होता है कि बात बिगड़ जाती है। तो लिहाजा हम में से हर एक अगर वो अपने बच्ची का रिश्ता ढूंढ रहा है या बेटे का ढूंढ रहा है, या फिर आज के दौर में तो लोग खुद भी ढूंढते हैं, लोगों ने आजमाइशों से निकाल दिया माँ बाप को, पहले कहते थे जूते खिसते हैं बच्चों के रिश्ते ढूंढते हुए, बच्चों ने कहा आज हम खुद ही ढूंढ लेंगे, बस आपको बता देंगे वक्त पे। लोग आज इस पे भी बड़े खुश हैं कि चलो शुक्र करो इसने हमें बता तो दिया कि आज रिश्ता मेरा हो रहा है। अल्लाह ताला कहते हैं खलक लकुम मिन अनफुसिकुम अज़वाजन, मैंने तुम्हारे हम जिन्स जोड़े ढूंढे, और आज की माँ कहती है कि मैं बेटे के लिए परी लाऊंगी। परी हम जिन्स है, कहाँ से रिश्ते बनेंगे? जरा कभी सोचा जाए। याद रखिए कि जो रिश्ता ढूंढने का वक्त होता है ना, हमारा असल खुलता है। बड़े बड़े दीन के जो खौल चढ़े होते हैं ना ऊपर लोगों के अंदर, नाम बड़े बड़े मशहूर हो चुके थे, हमारे रिश्तों के इंतखाब के वक्त में वो टूटते हैं। हम असल में हैं क्या, हमारी तरजीहात क्या हैं, हमारी प्रायोरिटीज क्या हैं, वो हमें उस वक्त पता चलती हैं। तो लिहाजा अगर वाकई चाहते हैं कि घर में सुकून हो तो अच्छे दीनदार रिश्ते ढूंढिए। अब देखिए कि जो औरत आएगी, जो लड़की आपके घर में आएगी, आप सिर्फ ये सोच के ला रहे हैं कि ये खूबसूरत बड़ी है, दौलतमंद बड़ी है, अगर उसमें ये चीज़ भी समझ में रहे कि ये कल आने वाली नस्लों की अमीन है, ये मेरे पोतों और पोतियों की माँ बनेगी, क्या वो औरत इस काबिल है कि वो एक दीनदार बच्चों को पाल सके? वो बीवी भी बनेगी, क्या उस लड़की को शौहर की तीमारदारी करना और शौहर को खुश रखना भी आता कि नहीं आता? हम देखते भी हैं ना, दीन तो इतना को देखते हैं, हाँ वो साथ मिलके रहती हो, हाँ वो सास ससुर की खिदमत करे, हाँ वो घर में आते ही अलग रहने का मुतालबा ना करे, यानी हम दीन भी वो देखते हैं जो हमारी दुनिया को मजीद बढ़ा देता है। तो लिहाजा सोच को बदलने की ज़रूरत है, और अल्लाह ताला ने ऐसी बहुत सारी चीज़ें रखी हैं दुनिया में कि जिससे इंसान किसी के दीन का जायजा ले सकता है। तो बहरहाल ये एक पहला कदम है, पहली सीढ़ी गलत होती है ना तो अगली भी गलत जाती है। बाज़ दफ़ा बाज़ बहनें परेशान होती हैं, दीन की तरफ आती हैं, समझ आने लगती है चेंज हो गई। अब रोना क्या आता है कि हम चाहते हैं बच्चों को दीनदार तौर पे पालें, शौहर तावुन नहीं करते, हम चाहते हैं वो इस्लामी स्कूल जाएं, वो चाहते हैं कि ये दुनियावी स्कूल में, और सो ऑन जैसी भी। तो मैं कहती हूँ, आप सोचें ये आपके घर में हर वक्त जो झगड़ा है इसकी वजह क्या है? तो वो उसका नतीजा क्या निकालती हैं कि हाँ इंतखाब गलत था, सही मर्द का इंतखाब नहीं हुआ हमारी शादी के लिए, ये तो नमाज ही नहीं पढ़ता। बस खवातीन परेशान होती हैं, मर्द नमाज नहीं पढ़ते, अब कैसे उनको पढ़ाएं, इन्होंने कभी पढ़ी नहीं। भाई जब रिश्ता हुआ तो उस वक्त आपने क्यों नहीं पूछा कि क्या लड़का नमाज पढ़ता है कि नहीं? ऐसे वक्तों में तो हम कहते हैं कि नहीं ऐसी बातें ना पूछो, बदमजगी होगी, खुद ही पढ़ लेंगे। और कभी गरीब कोई आ जाए रिश्ता तो कहते हैं शादी कर दो, कोई बात नहीं, आधे की दौलत, उस वक्त हम नहीं ट्रस्ट करते दौलत की वजह। हालांकि उसकी तो अल्लाह ताला ने कुरान पाक में तसल्ली भी दे दी, सूरह नूर में आता है कि अगर कोई तंगदस्त है, कोई फकीर है, तुम निकाह कर दो, अल्लाह गनी कर देगा, और रिस्क बढ़ जाता है निकाह करने से, उस पे तो हम रिस्क नहीं लेते। उस वक्त तो हमारी नजर होती है बड़ी बड़ी डिग्रियों पे, बड़ी बड़ी चीजों पे। अब देखिए कि एक लड़का हमारी बेटी की जिंदगी में आ गया, अब जरा सोचिए कि अगर उस लड़के के किसी और औरत से भी ताल्लुकात है, अब वो सीए है, वो चार्टर्ड अकाउंटेंट है, वो इंजीनियर है, वो डॉक्टर है, वो महीने के $20,000 घर के अंदर कमा के ला रहा है, लेकिन अगर आपकी बेटी के लिए वो उसका ही नहीं है, उसका दिल उसका नहीं, उसकी दिमाग उसका नहीं, तो आपने क्या दिया? सोने के चमचों से क्या खाएगी वो? अगर प्लेटें सोने की आ गई तो क्या मिलेगा? आपको पता है कि जितना दिल खुश होता है उतनी ही चीजें अच्छी लगती हैं। इंसान एक कुटिया में हो लेकिन मोहब्बत से रहे तो उसमें उसका दिल खुश होता है। अगला जो मरहला जिसका घरों के पुरसकून होने में बहुत बड़ा दखल है वो क्या है, इसी को आगे बढ़ाते हैं कि अब रिश्ता हो गया, मतलब जहां भी देखा अच्छा ले लिया। दूसरी चीज जो इफेक्ट करती है वो क्या है, शादी के मौके पर इसराफ और तबजीब से बचा जाए, बेजा रसूमात, बेजा दिखावा बस दफा सारी जिंदगी की बेसकूनी का बायस बन जाता है। मैं पर्सनली ऐसी फैमिली को जानती हूँ कि सिर्फ शादी के मौके पे जो रंजिशें हुई उसकी वजह से घर टूट गया। क्यों? लड़के की माँ को इस बात पे बड़ा गुस्सा था कि जब हम गए थे तो हमें ऊंची कुर्सियों पे नहीं बिठाया, हमें नीचे बिठा दिया, कोई खास प्रोटोकॉल नहीं दिया। लड़के के बाप को इस बात पे बड़ा गुस्सा था कि जब हमारी तरफ से मूवी मैन साथ गया था तो लड़की के दादा ने या किसने उसको कहा था खबरदार तुम आगे आए तो इस घर में मूवी नहीं बनेगी, तो उन्होंने तो हमारे बेइज्जती कर दी। आप सोच सकते हैं, सिर्फ उस मौके की, यानी इतने चाव से हुई हुई शादी, अरमानों के साथ हुई हुई शादी, सिर्फ चंद दिन के बाद तानो तशनी का शिकार हुई, दो खानदानों में फूट पड़ी और रिश्ता टूट गया। वजह क्या बनी? उस मौके की खुराफात। हम जब बहुत कुछ करना चाहते हैं ना कुछ ना कुछ गलत कर देते हैं, कम करेंगे ना तो ठीक होगा। मैं इसकी मिसाल दूंगी, बाज दफा आप किसी की खातिर में 10 खाने पकाते हैं, आप तो सोचते हैं कि वो खाना खा के जाए तो बस कहेगा आज ऐसी दावत तो मैंने कहीं खाई नहीं, वाह क्या खाना खिलाया इन्होंने, खूब वाह वाह होगी, लेकिन होगा क्या, 10 खानों में जरूर ही चांसेस बढ़ जाएंगे कि एक में नमक कम था, उसमें गोश्त भुना नहीं था, वो 10 तनकीद करने के मौके आपको उनको मिल गए। हाँ सब ठीक था, बस ये नहीं था ठीक, हाँ चावल जरा खड़े थे, लोग करते ना ऐसी बातें, और अगर आपने 2 चीजें पकाई होती तो आपका चांस कम होता बातें सुनने का। ये कोई कहेगा ना 2 पकाए थे लेकिन थे अच्छे, हम जितनी ज्यादा कोशिशें करते हैं ना लोगों को खुश करने की, लोग उतने हमसे नाराज होते हैं। और इस मौके पे आप देखिए कि जो रिश्ते अल्लाह के नाम पे जुड़ते हैं, वहां काम सारे हों शैतान की फरमाबरदारी के। एक लम्हे के लिए सोचे जरा, बरकत होगी। मैंने देखा है वो माँ बाप जो तहज्जुदों में खड़े हो के बेटियों के रिश्तों की दुआएं करते हैं, जब रिश्ता हुआ उसके बाद कहते हैं तू कौन और मैं कौन। उस शादी के मौके पर रब को बुलाने ही भूल जाते हैं, रब के फरिश्तों को भगा देते हैं। किसी नेक बंदे को तो ना बुलाएंगे क्योंकि वो देख लेगा कि इनकी असल ये थी, ये तो आके दरसों में घंटों रोया करते थे और आज इन्होंने शादी की और अब ये इनको क्या बुलाएं, ये लोग देख लेंगे कि यहाँ ये भी हो रहा है वो हो रहा है। लेकिन बरकतें कहाँ से आए, कहाँ से खैर उतरे? जो एक पाकीज़ा बंधन बनना था, एक तो उसको मुश्किल कर लिया, कर्जों के बोझ में दब गए। मैं नहीं चाह रही कि हम सिर्फ इसी टॉपिक पे चले जाएं, वरना सिर्फ यही टॉपिक बहुत है हमारी बात करने के लिए कि इस वक्त जो हम मुसलमानों ने अपनी शादियों को बना दिया, ना काबिले बयान हद तक इसराफ, तबजीर, वक्त का जिया, रसूमात और जो भी खुराफात हैं, वो मेरा ख्याल है कि मेरे यहाँ बयान करने की कोई ज़रूरत नहीं है। जितना आसानी से ये मामले तय हो जाए उतनी खुशी लाते हैं। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि वो औरत अपने मर्द के लिए बड़ी बाबरकत है जिसका हसूल आसान हो, आसानी से मिल जाए, थोड़े से पैसों में मिल गई। और अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम का अगर हम दौर देखें, इतनी आसान थी शादी। मर्द को महसूस होता कि मुझे शादी करनी है तो नबी सल्लल्लाहु अलैहि वसल्लम के पास आ जाता। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम शादी की ख्वाहिश है, कोई नेक औरत हो, कोई लड़की हो तो मेरी मदद कर दें। आप वहीं बैठे बैठे पैगाम दे देते थे, अच्छा फलां की बेटी है वहां जाके कह दो कि मैं मेरी तरफ से आ रहे हो। चलो कबूल करना है तो कबूल हो जाता था, नहीं है तो कहीं और। इसी तरह बस मौके पे खवातीन भी आपके पास आके कहा करती थी अल्लाह के नबी सल्लम शादी की हाजत है, आप उनको किसी मर्द से मिला देते थे। इतना आसान, चंद मिनटों में शादी हो जाया करती थी। हमारी शादी तो मेरा ख्याल है कि बाद शादियां तो यकीन करें कि तैयारियों में उससे ज्यादा वक्त लगता है, टूट उससे जल्दी जाती हैं। मंगनियां कई कई साल रहती हैं और निकाह के चंद माह के बाद रह जाती हैं। एक शख्स जुलबैब नाम का था, अल्लाह के नबी सल्लम के पास आया, स्याह, हबशी, गुलाम और अजनबी। कहने का अल्लाह के नबी सल्लम शादी की ख्वाहिश है। कहा अच्छा फलां खानदान है वहां चले जाओ, उनको कहना कि मैंने भेजा है और उनकी बेटी को देख लो। जब ये वहां गए, अपना मकसद बयान किया, तो माँ बाप सोच में पड़ गए। दें भी रिश्ता तो क्या सोच के दें, ना खानदान का, ना खूबसूरत, ना दौलत, और अजनबी भी है। थोड़ी सफेश में पड़ गए। लेकिन लड़की अकलमंद थी, उसने कहा कि आप मेरा यहाँ रिश्ता कर दें। क्यों? कि अल्लाह के नबी सल्लम ने भेजा है, सही सोच के भेजा होगा। अगर ये खूबसूरत नहीं है तो देखें जिसने भेजा है वो तो दुनिया का सबसे खूबसूरत इंसान है, और अगर ये कुरैश का नहीं है तो वो जिसने भेजा है वो तो कुरैशी है। यानी उसने हर चीज़ में नबी सल्लम की तरफ तवज्जो दिलाई, माँ बाप ने रिश्ता कर दिया। मतलब जब उनकी शादी हुई, उसने कोई कारोबार शुरू किया, दौलत भी मिल गई और मोहब्बत अल्लाह ने इतनी डाली कि वो वहाँ एक हैप्पी कपल के नाम से मशहूर हो गए। जैसे क्यूपिड कपल कहते हैं ना आज के दौर में, अल्लाह ने मोहब्बत भी दे दी, सब कुछ मिल गया। तो असल बात यह है कि माँ बाप कोशिश तो कर सकते हैं, लेकिन यह है कि नतीजे फिर अल्लाह ताला के जिम्मे है। उसके बाद तीसरी चीज़ जो घरों को पुरसकून बनाती है, और वो क्या है कि शौहर और बीवी का ताल्लुक फितरी हो, यानी सेक्सुअली वो दोनों एक दूसरे से मुतमईन हो। ये इतनी बड़ी बात है कि बहुत सारे घरानों में बिगाड़ की असल रूट कॉज यही है। यहाँ मिस अंडरस्टैंडिंग्स होती हैं, सेटिस्फेक्शन नहीं होती, तो उसका वबाल कभी दीन पे पड़ जाता है कि इसके दीन की वजह से घर में झगड़ा, कहीं उसका वबाल होते आपस में। इस सिलसिले में भी इस्लाम ने हमें गाइड किया है। अब देखिए कि हम अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम की अहादीस और आपकी ज़िंदगी से ही सबक लेके अपनी ज़िंदगियों को मुतमईन बना सकते हैं। पहले तो ये कि शादी हो। अब शादी के मौके पे एक दुआ है, नबी सल्लल्लाहु अलैहि वसल्लम जब हज़रत फातिमा रज़ी अल्लाह तआला अन्हा की एक का निकाह कर चुके तो रात को उनके घर में आए और हज़रत अली रज़ी अल्लाह तआला अन्हा को कहा कि अब आप अपनी बीवी के यानी बालों को हाथ लगा के दुआ पढ़ें। एक दुआ होती है जैसे बालों को पकड़ के तो दुआ मांगते हैं, जिसका मफहूम क्या होता है कि अल्लाह ताला इस औरत को और इससे जो खैर। फिर उसके बाद देखिए कि नबी सल्लम ने फरमाया कि जब कोई शौहर अपनी बीवी के पास आए तो दुआ पढ़े। اللهم جنبنا الشیطان وجنب الشیطان ما رزقتنا. اے اللہ ہم دونوں کو شیطان سے محفوظ رکھنا، یعنی اس معاملے میں بھی ہم کہیں اس کی بات پہ نہ چلے جائیں، یعنی شیطان ہمارے بیچ میں حائل نہ ہو جائے کہ ہمارا یہ تعلق بھی گناہ کا تعلق بن جائے. اور جنب الشیطان ما رزقتنا، اور اگر ہمارے نصیب میں کوئی اولاد ہے اس ملاقات کے نتیجے میں تو اس کو بھی شیطان سے محفوظ رکھنا. آپ نے فرمایا کہ جب ان کو یہ دعا پڑھ لیتا ہے اور اللہ تعالیٰ اس ملاقات سے حمل ہو جاتا ہے تو اس بچے کو شیطان سے اللہ تعالیٰ دور رکھتا ہے.